नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपाने।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय र शक्ति एफएम 103.4 मेगाहर्जले संयुक्त रूपमा तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.shaktikhabar.com लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रम हामीले कोरोना विरुद्धको खोप कार्यक्रमका विषय समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा बागमती प्रदेशमा कोरोना विरुद्धको खोप अभियान, संक्रमण दर बढिरहेको अवस्थामा प्रदेशको तयारी लगायतका विषयमा बागमती प्रदेशका सामाजिक विकास राज्य मन्त्री डाक्टर रामकुमार अधिकारीसँग गरिएको कुराकानी,
विभिन्न समयमा सञ्चालन भइरहेका कोरोना विरुद्धको खोप कार्यक्रम पारदर्शिताको विषयमा बागमती प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूको बुझाइ,
र केही समाचारहरू प्रस्तुत गर्नेछौँ।
कुनै पनि बहानामा महिलामाथि हुने वा गरिने हिंसा अपराध हो।
महिलामाथि विभिन्न नाममा हुने हिंसा विरुद्ध खबरदारी गरौँ।
महिलामाथि भएका हिंसा विरुद्ध आवाज उठाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रम सुरु गरौँ कोरोनासँग सम्बन्धित यो प्रसङ्गबाट। कोरोना संक्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। आम नागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरूमा भौतिक पूर्वाधार परीक्षण तथा जनचेतना बढाउनु पर्ने विज्ञहरूको सुझाव छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्यविद डाक्टर वासुदेव पाण्डेका अनुसार सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणका लागि अहिलेको तयारी अपर्याप्त रहेको छ। निषेधाज्ञा खुकुलो भएसँगै लापरवाही भएकाले पनि संक्रमण दर बढेको भन्दै विज्ञहरूले मास्क लगाउने, भौतिक दूरी पालना गर्ने तथा साबुन पानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सुझाव दिएका छन्। खोप अभियान चलिरहेका बेला पछिल्लो एक हप्तामा संक्रमण दर 24.2% पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। विज्ञहरूका अनुसार एक संक्रमितले एक वा त्योभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जान्छ। संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्रै संक्रमण घट्ने हुन्छ। खोप जतिसक्दो चाँडै लगाउन विज्ञहरूले सुझाव दिएका छन्। यसैबीच बागमती प्रदेशमा खोप कार्यक्रम, अस्पतालहरूमा भौतिक पूर्वाधार लगायतका विषयमा बागमती प्रदेश सामाजिक विकास राज्य मन्त्री डाक्टर रामकुमार अधिकारीसँग कुराकानी गरेका छौँ।
अब बागमती प्रदेशमा कोरोना विरुद्धको खोपहरू राम्रोसँग नै अगाडि बढिरहेको छ। अहिले खोप आएकाहरूको भण्डारण प्रक्रिया र वितरण प्रक्रिया, लगाउने प्रक्रिया राम्रैसँग अगाडि बढिरहेको छ।
अब अहिले जोनसन एन्ड जोनसनको खोप चलिरहेछ। योभन्दा अगाडि चाहिँ खोप लगाइएको थियो, त्यो 65 वर्ष माथिकालाई लगाइएको खोपमा पनि यो दोस्रो सेकेन्ड डोज लाउन नपाएकाहरू पनि छन्, धेरै अन्यलमा परेका छन्। हो, उहाँहरूका लागि खोप व्यवस्थापन कसरी भइरहेको छ अथवा छैन, के छ?
भेरोसिलको समस्या छैन, भेरोसिल भनेको चाइनाबाट आएको खोप हो। त्यसमा पहिलो डोज लगाउनु भएकोलाई दोस्रो डोज लगाउनुलाई समस्या भएको पहिले बुझेको छैन, भेरोसिल त आइरहेछ।
त्यसमा भण्डारण लगायतको यो उहाँहरू छुटेकाहरूलाई चाहिँ के छ, प्रक्रिया के छ? अब कहिले लगाइन्छ
छुटेकाहरूलाई चाहिँ? अब भेरोसिल खोप जहाँ सुरु हुन्छ त्यहाँ गएर पहिलो डोज लगाएको समय यति भयो भनेर त्यहाँ त्यो आफ्नो क्राइटेरिया अनुसार चाहिँ कार्ड देखाएपछि लगाइन्छ।
यो फेरि कोरोनाको संक्रमण दर बढिरहेको छ, प्रदेशमा के छ तयारी, अक्सिजन प्लान्ट लगायत?
प्रदेशमा बढिरहेको छ। आज भर्खर त्यही मिटिङमा थियौँ हामी, यहाँ इमर्जेन्सी मिटिङ थियो प्रदेशको,
हजुर,
प्रदेशका अफिसियलहरूको, यहाँ सचिवदेखि लिएर हाम्रो डाक्टर साहबहरू, सारा महाशाखाका प्रमुखहरू, डाइरेक्टरहरू सबैको एउटा इमर्जेन्सी मिटिङ थियो। भर्खरै त्यो सकिएर मैले तपाईँलाई फोन गरेँ, हो तपाईँलाई, तपाईँ मलाई फोन गर्नुभयो, उठाएर मैले। अब के छ भने बढेको डेफिनेटली रिपोर्टिङ सुन्दाखेरि बढेको छ, र अब यसको सबै रिपोर्टिङ तुरुन्तै लिएर इमर्जेन्सी बैठक बस्ने 13 जिल्लाका जनस्वास्थ्य प्रमुखहरू, अस्पताल प्रमुखहरू, आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखहरू र व्यवस्थापन समितिका प्रमुखहरूको 13 जुन मिटिङ इमर्जेन्सी बस्ने निर्णय गऱ्यौँ, एउटा निर्णय भर्खरै होइन। दोस्रो चाहिँ यो महिनाभरिमा सम्पूर्ण अस्पतालमा प्रदेशका 13 अस्पतालमा अक्सिजन प्लान्ट फिट गर्ने, पिसिआर मेसिन फिट गर्ने, होइन यो महिनाको अन्त्यसम्ममा चाहिँ भर्खर टेन्डर डकुमेन्ट टेन्डर सकिएर टेन्डर स्वीकृति भएर भर्खर अक्सिजन मेसिन झार्दैछन् होइन, त्यसको प्रक्रिया हुन्छ नि, अनि ती अक्सिजन प्लान्टहरू अब झर्दैछन् र ती यो महिनाभरिमा चाहिँ सबै स्पेस मेन्टेन गरेर कर्मचारी सहित गरेर आउने 1 गतेबाट चाहिँ कुनै पनि अस्पतालमा अक्सिजन सुरु हुने स्थिति हामी गराउँदैछौँ, त्यो निर्णय गरेमा आज होइन. त्यसपछि अब जहाँसम्म चाहिँ ह्युमेन रिसोर्स हो सबभन्दा महत्त्वपूर्ण यतिखेर मानव स्रोत होइन, अब मानव स्रोतको सवालमा चाहिँ कोभिडसँग सम्बन्धित सम्पूर्ण मानव स्रोतलाई पहिला जो करारमा अथवा दरबन्दीमा नियुक्ति गरिएको छ नि उहाँहरूलाई सतर्क रहन र तयारी रहन सर्कुलर गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई, जिल्ला अस्पतालहरूलाई, जनस्वास्थ्य कार्यालयहरूलाई, आयुर्वेद स्वास्थ्य केन्द्रहरूलाई सबैलाई चाहिँ तयारी र हालतमा रहन तुरुन्तै आफ्नो तत्त व्यवस्थापन समितिको बैठक तत्त कार्य समितिको इमर्जेन्सी बैठकपछि तयारी हालतमा रहनको लागि सर्कुलर गर्ने निर्णय गर्यौँ. त्यसपछि हामीले पहिले नै सिसिएमसीको निर्णय अनुसार नै हामीले के गरेका छौँ भने इमर्जेन्सी हुने बित्तिकै दरबन्दीमा रहेकालाई, दरबन्दी भएका मानव स्रोत नभएकालाई तुरुन्तै नियुक्ति गर्ने, स्थानीय अस्पतालले नै नियुक्ति गर्न सक्ने, त्यसले गरेर अब चाहिँ कुनै पनि बेलामा यहाँ फेरि तेस्रो वेब आएर यहाँ महामारी अति वृद्धि हुने बित्तिकै हुने सम्भावना हुने बित्तिकै फेरि चाहिँ यहाँ जीवदेखि लिएर आइसोलेसन क्वारेन्टाइन जुन हाम्रा पहिला बनिसकेका छन् तिनलाई सक्रिय गराउने, अहिले पनि सक्रिय नै छन् सर, त्यसले गरेर हामीले आपतकालीन रूपमा चाहिँ सभा हलहरूलाई, होटेलहरूलाई अथवा स्कुलहरूलाई, कुनै पनि स्पेसहरूलाई चाहिँ अस्पतालमा रूपान्तरण गर्न सक्ने अधिकार स्थानीय तहलाई दिएका छौँ. स्थानीय तहलाई हामीले अनुरोध गरेका छौँ र जिल्ला स्वास्थ्य कार्यालयलाई चाहिँ यी अहिले मैले भनेका कामहरू गर्ने अधिकार दिने र पैसा हामीले दिने, उहाँहरूले यी अहिले मैले भनेका अस्पताल बनाउन सक्ने, सभा हललाई अस्पतालमा बदल्न सक्ने, स्कुललाई अस्पतालमा बदल्न सक्ने, मान्छे नियुक्ति गर्न सक्ने अधिकार उहाँहरूलाई दिएर त्यसको आर्थिक चाहिँ हामी प्रदेशले बेहोर्ने खालको परिपत्र हामीले गइसकेका छौँ. त्यसले गर्दाखेरि अब चाहिँ तेस्रो वेबको लागि झन्नै हामी पूर्ण रूपले तयारी अवस्थामा छौँ र त्यति मात्रै तयारी छैनौँ. अब भारतमा ब्ल्याक फङ्गस सहित आइरहेको छ जसको मोर्टालिटी अत्यन्तै बढी छ होइन, मृत्यु दर, त्यसले गर्दाखेरि हामी कहाँ पनि ब्ल्याक फङ्गस र कोभिड मिसिएर आउने सम्भावना भएको हुनाले ब्ल्याक फङ्गस विरुद्धको औषधिसम्म हामीले तयारी हालतमा राखेका छौँ.
विज्ञहरूले पनि भनिरहेका छन् संक्रमण दर पनि बढेको छ, सञ्चालनमा रहेका आइसोलेसनहरूको चाहिँ अवस्था के छ प्रदेशभरि, के जानकारी पाउनु भएको छ?
अब सञ्चालनमा रहेका एसडियुको आइसोलेसनको क्वारेन्टाइनका सबै हामीसँग जो चलिरहेका छन् त्यसको अवस्था के छ भनेर 2 दिनभित्रमा त्यसको प्रोफाइल तयार गर्ने भनेर निर्देश औषधि व्यवस्था हाम्रो चाहिँ स्वास्थ्य निर्देशनालयका प्रमुख स्वास्थ्य निर्देशक दिनको संयोजकत्वमा 3 सदस्यीय टिम बनाएको छ. 2 दिनभित्र यसको सम्पूर्ण विवरण ल्याउने र तेस्रो दिन चाहिँ हामी त्यसलाई त्यसलाई त्यो रिपोर्टिङ प्राप्त भइसकेपछि त्यसलाई त्यो अनुसार चाहिँ कार्यान्वयनमा अगाडि बढाउने, त्यो अनुसार छिटै गर्नुपर्ने हो, त्यो अनुसार गर्ने भनेर 2 दिनभित्रमा सम्पूर्ण विवरण लिने, आइसोलेसन सेन्टर कति छन्, कहाँ छन्, मान्छेको स्रोत के छ, कति बेड छन्, के सामान छन्, त्यो सबैको कुरा बनाएर 2 दिनभित्रमा चाहिँ त्यसको रिपोर्टिङ लिन्छौँ. तेस्रो दिनबाट हामी त्यसलाई चुस्त दुस्त राख्नलाई काम अगाडि बढाइहाल्छौँ.
बागमती प्रदेशमा अहिले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन सञ्चालन भइरहेको छ. आजसम्म प्रदेशमा 40.48% नागरिकले कोभिसिल्ड खोप लगाएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ. यसैगरी भेरोसेल खोप लगाउनेको सङ्ख्या 51.23% रहेको छ. यस्तै अहिले जारी जोन्सन एन्ड जोन्सन खोप प्रदेशभर 2,14,908 जनाले लगाएको बताइएको छ. सरकारले विभिन्न चरणमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिरहेको छ. खोप कार्यक्रम पारदर्शी भएन तथा अनियमितता भयो भन्ने समाचारहरू पनि बाहिरिरहेका छन्. यसै विषयमा बागमती प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूसँग जिल्लामा खोप कार्यक्रम साँच्चै पारदर्शी नभएकै हो त भनेर सोधेका छौँ. सबैभन्दा पहिला मकवानपुर पत्रकार महासङ्घका अध्यक्ष मणिराज गौतमको कुरा सुनौ.
कोरोनाको चाहिँ यो खोपहरू चाहिँ अब दुरुपयोग भएको धेरै कुराहरू आएको छ. मैले आफैले पनि केही समाचारहरू खोप दुरुपयोग भयो भनेर समाचार लेखेँ, दुई तिनवटा समाचार लेखेकै हो होइन. खोप दुरुपयोग भएकै हो. अब खोप दुरुपयोग भयो, अब कस्तो भयो भने खोप लाउनेले लाए लाएर लाउने पाए लाए होइन. यसमा त कुनै अब त्यो ऊ भएन, अधिकारै हो, खोप लाउनु पर्ने अधिकारै हो होइन. जसले नेपालीले लाएको खोप, तर अब यसलाई अलिकति सिस्टम होइन, अलिकति एउटा प्रक्रियागत रूपमा चाहिँ यसलाई सिस्टम बनाउन चाहिँ स्थानीय तह भनौँ न सरकार जसले यो अब खोपको चाहिँ समन्वय गरिरहेको छ त्यो चाहिँ चुकेकै हो. अब पत्रकारको हिसाबमा हामीले अब पत्रकार साथीहरूलाई सञ्चार माध्यमहरूलाई चाहिँ तपाईँहरूको सञ्चार हाउसमा चाहिँ को कार्यरत हुनुहुन्छ कोरोना COVID-19 को खोपको लागि तपाईँहरूले पठाउनुहोस् भनेर हामीले भने चाहिँ हामीलाई जसले जे दिनुभयो त्यही अनुसारको हामीले खोप लगायौँ होइन. पत्रकारको हिसाबमा चाहिँ त्यस्तो खासै भयो भन्न म भन्दिनँ होइन. तर बाहिरी रूपमा अब अन्य सर्वसाधारणहरूलाई चाहिँ अब जसले जसको पहुँच छ उसले चाहिँ खोपहरू लगाइरहेछन्, अब जसको पहुँच छैन सर्वसाधारणहरूले चाहिँ खोप लगाउन पाएको छैन, यो धेरै बाहिर आएको कुरा पनि हो. यसलाई सिस्टम अलिकति पद्धति प्रक्रिया चाहिँ मिलाउन नसकेकै हो. अब यो सन्दर्भमा चाहिँ हामीले जिल्ला खोप समन्वय समिति भन्ने छ, त्यसमा बैठक हुन्छ. बैठक भएर बैठकमा निर्णय पनि हुन्छ अब खोप चाहिँ यो उमेर समूहलाई चाहिँ यसरी लगाउनु होला भन्ने निर्देशन पनि दिएको हुन्छ, त्यहाँ माइनर पनि गरिएको हुन्छ. तर अब त्यो जुन निर्देशन दिएको हुन्छ माइनर गरिएको हुन्छ, तर सम्बन्धित ठाउँमा जसले खोप लगाउँछ त्यहाँ कस्तो हुँदो रहेछ भने यो राजनीतिक दबाब आउने.
अब लागौं चितवनतर्फ. चितवनका पत्रकार राधेश्याम खतिवडा यो विषयमा के भन्नुहुन्छ त?
अनियमितता भन्दा पनि पारदर्शिता हुन नसकेको हो कि भन्ने खालको विषयहरू उठिराखेको सवालमा चितवनको सवालमा चाहिँ म यहाँलाई के जानकारी गराउन चाहन्छु भने सबै स्थानीय तहहरू यसमा बढी केन्द्रित छन्. चितवनमा एकदमै चाहिँ लगाउनै नपर्ने व्यक्तिले लगाउनै नपर्ने समूहले भ्याक्सिन लगायो भन्ने खालको चाहिँ यहाँ त्यति महत्त्वपूर्ण विषय अथवा त्यसलाई एकदम प्रायोरिटीमा राखेर उठाउनु पर्ने विषय चाहिँ चितवनमा देखिएको छैन.
यसै गरी सिन्धुलीका पत्रकार विमला पाण्डेको पनि कुरा सुनौ.
डकुमेन्टको हिसाबले त्यो दुरुपयोग भएको देखिँदैन होइन, तर स्वास्थ्यको हिसाबले चाहिँ अलिक धेरै दुरुपयोग भयो भनेर हल्ला चाहिँ अलिक बेसी भएको. तर दुई चार डोज खोप चाहिँ अब ज्येष्ठ नागरिकहरू जो लाउनै पर्ने थियो, जुन मेन्टल समस्या भएका मान्छेहरू अथवा कुनै स्वास्थ्य समस्या भएर लाउनै पर्ने अवस्थाका मान्छेहरूलाई चाहिँ ती खोपहरू लगाइएको थियो भनेको आवश्यकताको आधारमा आवश्यकतालाई निर्धारण गरेर लगाइएको हो होइन. त्यति धेरै ठुलो दुरुपयोग भएरै नोक्सानै भयो भन्ने अवस्था चाहिँ होइन. अब यो उमेर समूह सबैलाई खोप चाहिरहेछ, स्वास्थ्यको अधिकार मौलिक अधिकार हो होइन. मौलिक अधिकार प्रयोग गर्दाखेरि दुरुपयोग भयो भनेर पनि कसरी भन्ने होइन, कानुन सम्मत हिसाबले त दुरुपयोग भयो भन्ने अवस्था त होइन.
मकवानपुर, चितौन र सिन्धुलीको अवस्था बुझिसकेपछि लागौं दोलखातर्फ. दोलखाका पत्रकार चिरञ्जीवी मास्के.
विभिन्न बाहनामा जो त्यो त्यो क्षेत्रसँग संलग्न छैनन् अथवा त्यो संलग्न त्यो क्षेत्रमा आबद्ध छैनन् उहाँहरूले चाहिँ त्यस्ता क्षेत्रमा सहभागी भएर पनि खोप लगाएको कुराहरू आएको हुनाले त्यो हिसाबले हेर्दाखेरि चाहिँ अनियमितता देखिन्छ. तर तथ्यगत हिसाबले भन्दा चाहिँ अनियमितता भयो भन्ने ठाउँ चाहिँ देखिँदैन, किनभने एउटा प्रक्रिया त पुर्याएको छ, कागजी प्रक्रिया त पुरा गरेको छ. त्यसैले अब कागजी हामीले अब अहिलेसम्म नेपालका चाहिँ हरेक कुराहरू यो खोपको मात्रै होइन सबै कुराहरू चाहिँ कागजी प्रक्रिया पुरा गरेर अगाडि बढाउने प्रचलन रहेको हुनाले यसलाई पनि त्यही ढङ्गले हेर्दाखेरि अनियमितता देखिँदैन. तर साथ हिसाबले हेर्दा चाहिँ विभिन्न बाहनामा पत्रकारको नाममा कतिले लगाएको होला, उद्योगी व्यापारीको नाममा चाहिँ गैर उद्योगी व्यापारीले लगाएको होला, सहकारी कर्मी या शिक्षक या अरू चाहिँ विभिन्न नामहरूमा अरू त्योभन्दा त्योसँग संलग्न नभएका व्यक्तिहरू लगाएर दुरुपयोग गरेको कुराहरू चाहिँ बाहिर आएको छ.
यिनै सामग्रीसँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ. मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ. हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा. हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ.
हवस् त, यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म ज्योति न्यौपानेले बिदा दिनुहोस्. नमस्कार.